Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
दोस्रो चरणको निर्वाचनका लागि वाम गठबन्धनद्वारा प्रतिनिधि सभामा 110 सिटको टुङ्गो, प्रदेशका दुई बाहेक सुर्खेत र दैलेखका सबै सिट एमालेलाई दिने सहमति।
तोकेकै समयमा निर्वाचन रुनेमा ढुक्क हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह, प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम पनि सुरु।
बाँकेको बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण बढ्यो, बर्दियामा डिएपी रासायनिक मलको अभाव हुँदा किसान मर्कामा।
र महिला टी20 विश्वकप क्रिकेटको एसियाली छनौटका लागि 22 सदस्यीय नेपाली टोलीको घोषणा, कार्तिक 23 गते बङ्गलादेश जाने।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा सुनिरहनु भएको छ। अब खबर विस्तारमा। दोस्रो चरणमा मङ्सिर 21 गते 45 जिल्लामा हुने चुनावका लागि प्रमुख दलहरू सिट बाँडफाँड र उम्मेद्वारी चयन गर्न यति बेला व्यस्त रहेका छन्। चुनावी तालमेलमा रहेका लोकतान्त्रिक र वाम गठबन्धन दुवैलाई सिट बाँडफाँडमा समस्या परेको छ। पार्टीभित्र धेरै आकाङ्क्षी हुँदा र गठबन्धनमा सिट बाँडफाँड मा समेत दलहरूलाई सकस परिरहेको छ। नेपाली कङ्ग्रेसले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलका लागि आफ्नो छलफललाई निरन्तरता दिएको जनाएको छ। यस्तै काङ्ग्रेसले चुनावी तालमेलका क्रममा दुई नम्बर प्रदेशमा आफूले 16 सिट पाउनुपर्ने दावी गर्दै आएको छ। फोरम र राजापाले पनि कम्तीमा 24 सिट आफूले पाउनुपर्ने दावी गरेपछि समस्या भएको हो। दुई नम्बर काङ्ग्रेसमा नेपाली काङ्ग्रेसले सबैभन्दा बढी आफ्नो पक्षमा जनलहर भएको दावी गरेको छ भने राजापा र फोरम लोकतान्त्रिकले आफूले धेरै सिट पाउनुपर्ने दावी गरेपछि समस्या भएको हो। यस्तै एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने 45 जिल्लाका प्रतिनिधि सभाको 128 मध्ये 110 सिटको टुङ्गो लगाएका छन्। शीर्ष तहमा छलफलपछि बाँकी सिटको आजसम्म टुङ्गो लाग्ने नेताहरूले जनाएका छन्। एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा 110 क्षेत्रको बाँडफाँडमा सहमति जुटेको जनाइएको छ। छलफल अनुसार माओवादी केन्द्रको भागमा 33 सिट परेको छ भने एमाले 72 सिट लिएको छ। स्थानीय चुनावमा सबै सिट जितेको धनकुटासँगै 13 थुमको र प्रदेश र प्रतिनिधि सभाको सबै सिट एमाले पाएको छ भने इलाममा माओवादीले प्रदेशको 1 सिट पाएको छ। यस्तै 6 नम्बर प्रदेश अन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनका लागि सुर्खेत र दैलेखको समेत टुङ्गो लगाइएको छ। दैलेखमा प्रदेश सभाको 1 सिट बाहेक अन्य सबै सिट एमालेलाई दिने सहमति भएको छ। यस्तै सुर्खेतमा पनि प्रदेशको 1 सिट माओवादीलाई दिने र त्यसबाहेक अरू सबै सिट एमाले लिने सहमति भएको जनाइएको छ। यस्तै वाम गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँड चयनमा समेत सिट बाँडफाँड गर्न छलफललाई निरन्तरता दिएको जनाएका छन्। बाँकी क्षेत्रको आज टुङ्गो लगाउने समेत उनीहरूले जनाएका छन्। चितवनमा एमाले र माओवादीले 1-1 सिट लिएका छन्। 1 सिटमा टुङ्गो लाग्न सकेको छैन भने चितवन 3बाट प्रचण्ड उम्मेद्वार बन्ने समेत बताइएको छ। सिन्धुलीको प्रदेश र प्रतिनिधि सभा आधा आधा लिने सहमति भएको छ भने मकवानपुरमा प्रतिनिधि सभाको दुवै सिट एमाले लिएको छ। प्रदेशमा भने आधा आधा गरिएको जनाइएको छ। काभ्रेमा एमाले प्रतिनिधि सभाको 1 र प्रदेश सभाको 3 सिट लिएको छ भने माओवादी दुवै सभाको 1-1 सिट पाएको छ। काठमाडौँमा एमाले प्रदेशको 7 र प्रतिनिधि सभाको 17 सिट पाएको जनाइएको छ। माओवादीले दुवै सभाको 3-3 सिट पाएको छ। ललितपुरमा एमाले प्रतिनिधि सभाको 2 सिट लिँदा माओवादीले को भागमा भने 1 सिट परेको जनाइएको छ। भक्तपुरको एमाले प्रतिनिधि सभाको 1 र प्रदेश सभाको 2 सिट लिएको छ भने माओवादीले प्रदेश सभाको 1 सिटमा चित्त बुझाउनु परेको छ। प्रदेश र प्रतिनिधि सभाको 1-1 सिटबारे निर्णय हुन बाँकी रहेको छ। यस्तै सल्यानका विषयमा पनि छलफल भइरहेको वाम गठबन्धनले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्व निर्धारित कार्यक्रम अनुसार नै अघि बढ्ने बताउनु भएको छ। काठमाडौँमा भएको एक कार्यक्रममा उहाँले समानुपातिक तर्फको मतपत्र छपाएको काम सकिएको भन्दै हिजोबाटै प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्रको छपाई सुरु भएको बताउनुभयो। निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कहीँ कतैबाट हुन नहुने भन्दै निर्धारित समयमै निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो। निर्वाचन आयोगले मङ्सिर 10 र 21 हुने चुनावबारे गलत प्रचार नगर्न आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव तोकेकै मितिमा सम्पन्न गर्न आयोग कटिबद्ध रहेको भन्दै चुनाव तोकेकै मितिमा सम्पन्न हुनेमा शंका नगर्न आग्रह गर्नुभयो। निर्वाचनको समयमा राजनीतिक दलहरूले राज्यका संयन्त्र र निकाय तथा तिनका अधिकारीलाई आफू अनुकूल प्रयोग गर्न खोज्ने भएकाले सतर्क रहन सुरक्षा निकायका पदाधिकारीलाई आयोगले आग्रह समेत सचेत समेत बनाएको छ। यस्तै यादवले निर्वाचनका समयमा हुन सक्ने लोभ लालच डर धम्की जस्ता क्रियाकलाप रोक्न तथा आचार संहिताको पालना गर्न विषयमा सुरक्षाकर्मीलाई व्यावसायिक मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिनुभयो। गृह मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले पनि निर्वाचनलाई स्वच्छ निष्पक्ष र भइरहेको वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।
नेपालमा धार्मिक एवं पर्यटकीय स्थलमध्ये प्युठानको स्वर्गद्वारी पनि एक प्रख्यात स्थल हो। पछिल्लो समय स्वर्गद्वारी जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ। नेपालमा विभिन्न ठाउँहरू तथा भारतको मुख्य रूपमा उत्तर प्रदेशका विभिन्न क्षेत्रबाट करिब 6 लाख भारतीय र 4 लाख नेपाली गरी वार्षिक 10 लाख धार्मिक पर्यटकहरू प्युठानको स्वर्गद्वारी पुग्ने गरेको तथ्याङ्क पनि रहेको छ। प्युठान तीर्थालु र पर्यटकका लागि मुख्य आकर्षक केन्द्रबिन्दु बन्नुको कारण के हो त? स्वर्गद्वारी पुगेर फर्केपछि हाम्रा बाँके सहकर्मी कमला हमालले तयार पारेको यो रेडियो सामग्री।
पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थल प्युठानको स्वर्गद्वारीमा धार्मिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। पश्चिम क्षेत्रकै हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थाको केन्द्र तथा पर्यटकीय दृष्टिकोणले पनि रमणीय ठाउँ भएकाले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो दिनहुँ देख्न सकिन्छ। म त्यहाँ पुग्दा कपिल वस्तुबाट स्वर्गद्वारीको दर्शन गर्न आउनुभएका राम लौटन यादवले आफूले मागेको कुरा पूरा हुने भएको हुँदा स्वर्गद्वारीको दर्शन गर्न पुगेको बताउनु भयो।
स्वर्गद्वारी भनेको यो प्रभुनाथ भनेको स्वर्गद्वारी एकदम यहाँ भगवानको उसमा एकदम पुरा भगवानै मान्नु पर्यो। यो प्रभुलाई भगवानै मान्नु पर्यो। अब यहाँ हामी श्रद्धाबाट यहाँ आउँछ, मनोकामना हामीहरूको पुरा हुन्छ। यहाँ सबैको विषयको नमुनामा यो हाम्रो प्रभुनाथ मन्दिर हो, प्रभुजीको दरबार हो। सयौं सालदेखि यहाँ भक्तजनहरू आउँदैछन्, मनोकामना पुरा हुन्छ। जसले मागन माग्छन् त्यो पुरा हुन्छ, फरक पर्दैन।
एकपटक स्वर्गद्वारी जानुपर्छ भने धार्मिक मान्यता रहेको भक्तजनहरू बताउँछन्। भारतको लखनऊबाट मन्दिरको दर्शन गर्न पुग्नु भएका राजा राम रावत आफूले प्रत्येक वर्ष स्वर्गद्वारीको दर्शन गर्ने गरेको बताउनुहुन्छ।
प्रभुजीको दर्शन गर्न चलाता हूँ, हर साल में आता हूँ यहाँ पे, बड़ी अच्छा लगता है। आप यहाँ पे जो बीमारी होती है इच्छा सब पूरी की जाती है। खास मौसम मेरा होता है कि यहाँ पे हमारी मान्यता बहुत शुरू चली आ रही है।
स्वर्गद्वारीको मुख्य विशेषता भनेकै विक्रम सम्वत 1952 सालदेखि अखण्ड बलिरहने अग्नि, 24 जना ब्रह्माण्डबाट वैदिक विधिबाट हवन हुने, वैदिक परम्परा अनुसार गुरुकुल सञ्चालन, पञ्चयान देवताको पूजा आराधना, 500 भन्दा बढी गाईहरू रहेको गौशाला, स्वर्गद्वारीबाट विभिन्न मनोरम दृश्य तथा हिमाल हेर्न मिल्ने स्वर्गद्वारीका मुख्य विशेषता रहेको बताउनुहुन्छ प्युठान उद्योग वाणिज्य संघका प्रमोद खरेल।
स्वर्गद्वारी मलाई लाग्छ प्युठानको मात्रै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र नभएर मध्य पश्चिम र सुदूरपश्चिमकै सबैभन्दा ठुलो हिन्दूहरू, सबैभन्दा धेरै हिन्दूहरू वार्षिक रूपमा यहाँ आउने र जाने दर्शन गर्ने एउटा थलोको रूपमा विकास भएको छ। र यहाँ करिब 500 को संख्यामा हाराहारी गाईहरू, जसलाई हामी तिहारमा लक्ष्मीको रूपमा पूजा गर्ने गर्छौँ हामी हिन्दू धर्ममा आस्था राख्नेहरूले, यहाँ यो चिज चाहिँ संसारभरि एउटा चाहिँ गाईको सङ्कलन केन्द्रकै रूपमा विकास गर्ने टाइपको चाहिँ तपाईँको चाहिँ यसलाई प्रचारमा ल्याउन सक्यो भने अर्को गाई हेर्न आउने मान्छेहरूको संख्या पनि निकै ठुलो हुन्छ जस्तो हामीले लाग्छ। 5 पाण्डवहरू स्वर्ग गएको ठाउँ हो, त्यसैले स्वर्गद्वारी भनिएको हो भन्ने हामी बुझेका छौँ। र त्यसैले तपाईँको स्वर्गद्वारी संसारकै एकदम पवित्र, हिन्दू धर्ममा आस्था राख्नेहरूको पवित्र तीर्थस्थल हो। र यहाँको मौसम हावापानी, तपाईँहरू नेपालगञ्जमा बस्नुहुन्छ, कति गर्मी थियो, एसी लगाएको कोठा भन्दा यहाँ नेचुरल चाहिँ हावापानी त्यति चिसो छ।
यति धेरै सम्भावना भएको स्वर्गद्वारी हुँदाहुँदै पनि स्वर्गद्वारीको प्रचार प्रसार तथा पूर्वाधारको कमीले पर्यटकको संख्यामा वृद्धि हुन सकिरहेको छैन। कच्ची बाटो र आश्रमको व्यवस्थापन नहुँदा सोचे अनुसारको पर्यटक आउन नसकेको स्वर्गद्वारी आश्रम व्यवस्थापन समितिका प्रशासकीय अधिकृत हरि अधिकारी बताउनुहुन्छ।
दाङदेखि बालुवाङ हुँदै भिङ्ग्रीसम्म त बाटो मोटर बाटो पिच छ, भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्मको 14 किलोमिटर बाटो चाहिँ कच्ची बाटो छ। अब त्यो बर्खाको समयमा 2-3 महिना बन्दै हुने अवस्था छ। तीर्थालुहरूलाई त्यसमा पनि फेरि अहिले जो चलिरहेको अवस्था छ, ठुला गाडीहरू आउन सक्दैनन् काठमाडौँबाट, अनि त्यसपछि पोखरा विभिन्न ठाउँबाट नेपालका पूर्वदेखि पश्चिमसम्मका मान्छेहरू तल भिङ्ग्रीसम्म गाडीमा आएर भिङ्ग्रीबाट सानो गाडीहरू ल्याउँदा उनीहरूलाई एउटा चाहिँ एउटा गाडी नपाउने तनाव हुन्छ भने एउटा उनीहरूको खर्चको दृष्टिले पनि उनीहरूलाई गाह्रो हुन्छ। तीर्थालुहरूको भरमा चाहिँ चल्नु परेको अवस्था छ आश्रमलाई सञ्चालन गर्नको लागि। अब कुनै चिज कटौती गर्ने कुरा भएन। स्वर्गद्वारी आश्रमको जो महापौरले स्थापना गर्नुभयो, 24 ब्राह्मण र औरात्र हवन हुन्छ, तिनीहरूको व्यवस्थापनको कुरा, त्यसले गर्दाखेरिमा जग्गा जमिनको आय स्रोत नआउने र यतातिर चाहिँ नि आउने तीर्थयात्रीलाई पनि बाटोघाटोको असुविधा भएको हुनाले आश्रम सञ्चालन गर्न चाहिँ अलिकति कठिनाई छ।
प्युठानको स्वर्गद्वारी हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थाको केन्द्र मात्र होइन, पर्यटकीय सम्भावनाले परिपूर्ण क्षेत्र हो। स्वर्गद्वारी जानसम्म बाटोको मनोरम दृश्य, त्यहाँको वातावरणमय 24 घण्टा हुने पूजा आराधना पनि एक धार्मिक पर्यटकीय स्थल हो। स्वर्गद्वारीमा यज्ञ, गौ र विद्यार्थी स्वर्गद्वारीका मुख्य विशेषता रहेका छन्।
हामीसँग छिमेक सरिफुर र राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
सबैको मान सुने
रेडियो भेरी एफएम।
तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले दोस्रो चरणको निर्वाचनका लागि वाम गठबन्धनद्वारा प्रतिनिधि सभामा 110 सेटको टुङ्गो तोकेकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले आगामी मंगिर 21 गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जुट्न युवालाई आग्रह गर्नुभएको छ। नेपाल तरुण दलको 64 स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा भएको कार्यक्रममा संयोजक सिग्देलले कंग्रेसलाई विजय गराउन युवाहरूको जिम्मेवारी महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले कंग्रेसको मेरुदण्ड भनेकै युवा भएको भन्दै आगामी निर्वाचनमा कंग्रेसलाई पहिलो बनाउने जिम्मेवारी पनि युवाकै भएको उल्लेख गर्नुभयो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर 6 का अध्यक्ष मोती प्रसाद कर्णेलले वाम गठबन्धनले प्रजातन्त्रलाई धरापमा पार्न खोजेको भन्दै लोकतन्त्रको रक्षाको लागि नेपाली कंग्रेसको जित अपरिहार्य रहेको बताउनुभयो। यस्तै वडा नम्बर 9 का अध्यक्ष सुरेश मानन्दरले आगामी निर्वाचनमा सबै युवाहरूको एक ढिक्का भएर लाग्न पनि चुनावमा होमिन आग्रह समेत गर्नुभएको छ। कार्यक्रममा तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले 21 गते हुने निर्वाचनमा नेपाली कंग्रेसको उम्मेद्वारलाई विजयी गराउन तरुण दल लागि पर्ने बताउनु भएको छ। उहाँले सुर्खेतमा नेपाली कंग्रेसलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने भन्दै आफूहरू दिनरात नभनेर कंग्रेसलाई जिताउन लाग्ने प्रतिबद्धता जनाउनुभयो।
यसैबीच नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा कंग्रेसका उम्मेद्वारलाई जिताउन वामपन्थी गठबन्धनको डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ। सभापति देउवाले एकताबद्ध भएर चुनावी अभियानमा जुट्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ। बालुवाटारमा आयोजित नेपाल तरुण दलको 64 स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वाम गठबन्धन विरूद्ध डटेर मुकाबिला गर्दै प्रजातन्त्रको रक्षाका लागि गाउँ गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिने निर्देशन दिनुभयो। देउवाले वामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहन समेत आग्रह गर्नुभएको छ। कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र माओवादी केन्द्र बीचको गठबन्धनले संविधानको मूल मर्ममाथि नै प्रहार गरेकाले संविधानको रक्षा गर्न पनि आगामी निर्वाचनमा कांग्रेसको जितको विकल्प नरहेको बताउनु भएको छ।
बाँकेको बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्माले बाढी प्रभावित क्षेत्रमा 32 जनामा मलेरियाको संक्रमण देखिएको जानकारी दिनुभयो। राप्ती सुनारी गाउँपालिकाका वडा नम्बर 2 देखि 5 का नरेनापुर, डुडुवा र बैजनाथ गाउँपालिकामा मलेरियाको संक्रमण बढी देखिएको उहाँको भनाइ छ। मलेरियाको संक्रमण देखिएकाहरूको नेपालगंज स्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। मलेरियाको संक्रमण भएकाहरूको खोजी गरी अस्पतालमा पुर्याउने र शंका लागेका व्यक्तिको रगत परीक्षणमा जिल्ला जनस्वास्थ्यले सघाउँदै आएको शर्माले बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले मलेरिया रोगबाट बढी प्रभावित राप्ती सुनारी गाउँपालिकाका विभिन्न वडामा मलेरिया र कालाजार रोग नियन्त्रणका लागि कीटनाशक विषादी छर्कने अभियान थालेको छ।
बर्दियामा डिएपी रासायनिक मलको अभाव भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको गुलरिया स्थित प्रशासनका कार्यालय डिपोले डिएपी मलको मौजदात सकिएको बताएको छ। मलको अभाव सकिएपछि आलु, तोरी तथा अन्य तरकारी खेतीको समयमा डिएपी मलको अभाव हुँदा किसान चिन्तित बनेका छन्। कार्यालयले करिब 1 सातापछि मात्र मल आउने जनाएको छ। किसानहरूले भने रासायनिक मलको अभाव भएपछि कम गुणस्तरका रासायनिक मलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। छन्। कृषि सामग्रीको मलभन्दा भारतबाट ल्याइएको मल केही सस्तो भए पनि खुल्ला नाका भएर आउने भएकाले गुणस्तरहीन हुने कृषि प्राधिकरणको बनाइरहेको छ।
हत्या गरी फरार रहेका एक अभियुक्तलाई बाँके प्रहरीले कोहलपुरबाट पक्राउ गरेको छ। हत्यामा संलग्न एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरे पनि नाम भने सार्वजनिक गरेको छैन। रुकुम भूमे गाउँपालिका वडा नम्बर 5 महत गाउँका सन्त बहादुर पुनको हत्यामा संलग्न भएको भन्दै पक्राउ गरेको प्रहरीले जनाएको छ। गत भदौमा राप्ती सुनारी गाउँपालिका वडा नम्बर 1 राप्ती खोलामा चिरपट दाउराले पुनको टाउकोमा हानि हत्या भएको प्रहरीको भनाइ छ।
हामीसँग अन्तर्राष्ट्रिय र खेलकुदका खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै केही राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुर्खेत लगायत यस क्षेत्रमा रहेका प्राकृतिक स्रोत साधन र खानी खनिजको उचित प्रयोग गर्न सके सुर्खेतसँगै सिङ्गो प्रदेशलाई आर्थिक रूपले आत्मनिर्भर बनाउन सकिने सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागीले जोड दिएका छन्। सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमका सहभागीले संघीय राजधानी बन्ने तयारीमा रहेको सुर्खेतलाई पूर्वाधारसँगै आर्थिक रूपले पनि सम्पन्न बनाउनु पर्ने जोड दिएका हुन्। संघले नेपाली सेनाको उत्तर पश्चिम पृतनापति उपरथि कर्णेल विक्रम लिम्बू, जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल र प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीलाई जिल्लामा स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक सिग्देलले कृषि पर्यटन प्राकृतिक स्रोत र खानी खनिज नै छैठौँ प्रदेशको बलियो पूर्वाधार भएको जिक्र गर्नुभएको छ। 6 नम्बर प्रदेशको राजधानीका साथै कर्णाली प्रदेशको मुख्य नाका भएका कारण पनि सुर्खेतले सिङ्गो प्रदेशको समृद्धिको नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ। भेरिबबी डाइभर्सन माथिल्लो कर्णाली लगायत ठूला र महत्त्वपूर्ण आयोजनाको आधार केन्द्र पनि सुर्खेत नै भएको उल्लेख गर्दै उहाँले अब जतिसक्दो छिटो चौकुने सिमेन्ट कारखाना सञ्चालनमा ल्याउन सङ्घले दबावमूलक भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। यस्तै प्रमुख जिल्ला अधिकारी कार्कीले सिङ्गो राष्ट्रकै आर्थिक मेरुदण्डका रूपमा रहेको निजी क्षेत्र सङ्घको सहयोग र सहकार्य निरन्तरताको कामना गर्नुभएको छ। सङ्घका अध्यक्ष प्रकाश अधिकारीले निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था भए पनि सङ्घले सामाजिक गतिविधिलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष पदम बहादुर शाही, सङ्घका पदाधिकारी एवं सदस्य वस्तुगत समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
बर्दियामा सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारवाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको 3 महिनामा 10,76,000 बढी राजस्व सङ्कलन भएको जनाएको छ। 3 महिनामा कार्यालयले 2,007 सवारी साधन सञ्चालकलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सही बाबुराम जीसीले जानकारी दिनुभयो। साउन महिनामा सवारी नियम उल्लङ्घन गर्ने 372 सवारी साधनबाट 2,04,500 त्यस्तै भदौमा 824 सवारी साधनलाई कारवाही गरी 4,39,500 राजस्व सङ्कलन भएको छ। त्यसै गरी असोज महिनामा भने 811 सवारी साधनबाट 4,32,500 राजस्व सङ्कलन भएको जीसीको भनाइ छ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन यङ कम्युनिष्ट लिग सुर्खेतले जिल्लाभरका सबै वडामा आफ्नो वडा सम्मेलन आयोजना गर्ने भएको छ। यङ कम्युनिष्ट लिग वाइसएल जिल्ला कमिटी सुर्खेतको बैठकले आज जिल्लाभरका 900 वडामा रहेका वडा कमिटीको सम्मेलन एकै दिन सम्पन्न गर्ने भएको हो। वाइसएल सुर्खेतले दोस्रो चरण अन्तर्गत मङ्सिर 21 गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर वडा सम्मेलन सम्पन्न गर्न लागेको वाइसएल सुर्खेतका इन्चार्ज तथा केन्द्रीय सदस्य अमर बहादुर चन्दले जानकारी दिनुभएको छ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले वीरेन्द्रनगर नगरपालिका 4 भैरव स्थानमा बाली उपचार शिविर सञ्चालन गरेको छ। शिविरमा नारे टप्पर कृषि बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध किसानहरूले उत्पादन गरिरहेका बेमौसमी तरकारी बालीहरूमा लागेका हानिकारक किराहरू तथा रोगहरू क्षतिको रोकथाम र उपचार विधिका बारेमा जानकारी दिएको छ।
करेखोला कृषि तथा पशुपालन बहुमुखी सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 11 वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा संस्थाका सचिव चन्द्रलाल आचार्यले आर्थिक वर्ष 2073-74 4,58,47,732 बराबरको आयव्यय विवरण प्रस्तुत गर्दै 10,13,924 नाफा भएको बताउनुभयो। यस्तै आर्थिक वर्ष 2074-75 लागि 5,45,77,945 प्रस्ताव गरिएको छ। साधारण सभामा लेखा समितिका संयोजक तिलक प्रसाद गौतमले ऋण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो। कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव दिनेश कुमार चपाईको प्रमुख अतिथि तथा र सहकारीका अध्यक्ष नेत्रलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको हो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अफगानिस्तानमा पछिल्लो पटक भएको सुरक्षा कारवाहीमा परि कम्तीमा 95 जना लडाकु मारिएका छन्। देशभरि विभिन्न ठाउँमा भएको सुरक्षा कारवाहीका क्रममा 95 जना लडाकु मारिएको रक्षा मन्त्रालयले जनाएको छ। घटनामा परि अन्य 8 जना घाइते भएका छन् भने 11 जना सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन्।
भेरी खबरको अन्तिममा एउटा खेल खबर। थाइल्याण्डमा अर्को महिना सुरु हुने महिला टी20 विश्वकप क्रिकेटको एसियाली छनौटको लागि 22 सदस्यीय नेपाली महिला टोलीको घोषणा गरिएको छ। त्रिवी क्रिकेट मैदानमा 2 दिनको अभ्यासका क्रममा गरेको प्रदर्शनका आधारमा 22 खेलाडी छनौट गरिएको नेपाली टोलीका टिम म्यानेजर रमन शिवाकोटीले बताउनुभयो। रुबिना छेत्रीको कप्तानीमा घोषित टोलीमा सीताम राणा मगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु वर्मा र करुणा भण्डारी रहनु भएको छ। यस्तै सोनु खड्का, शोभा आले, नितु भण्डारी, एलिसा छेत्री, कविता कुँवर, बिन्दु बुढामगर, सरस्वती चौधरी र ऋतु कनौजियाले प्रारम्भिक टोलीमा ठाउँ पक्का गर्नुभएको छ। यस्तै लक्ष्मी चौधरी, संगीता राई, अञ्जली चन्द, काजल श्रेष्ठ, रेखा रावल र सबनम राईले पनि टोलीमा स्थान बनाउनु भएको छ। प्रारम्भिक छनौटमा परेका 22 मध्येबाट अन्तिम टोलीको घोषणा हुने शिवाकोटीले बताउनु भएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दोस्रो चरणको निर्वाचनका लागि वाम गठबन्धनद्वारा प्रतिनिधि सभामा 110 सिटको टुङ्गो। प्रदेशका 2 बाहेक सुर्खेत र दैलेखका सबै सिट एमालेलाई दिने सहमति।
तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह। प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम पनि सुरु।
बाँकेको बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण बढ्यो। बर्दियामा डिएपी रासायनिक मलको अभाव हुँदा किसान मर्कामा।
र महिला टी20 विश्वकप क्रिकेटको एसियाली छनौटका लागि 22 सदस्यीय नेपाली टोलीको घोषणा। कार्तिक 23 गते बङ्गलादेश जाने। हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।